Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz. कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनले 18 महत्त्वपूर्ण निर्णय गर्यो। 87 दिनमा 22 पटक बैठक बस्यो।
सरकारले यातायात क्षेत्रमा आलोपालो सिन्डिकेट हटाएको विरोधमा सुर्खेतमा पनि लामो दूरीका बस सञ्चालन नहुने। सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि नागरिक सम्मेलन हुँदै
33 किलो सुन तस्करी प्रकरणमा अभियुक्तसँग बयान सुरु। पछिल्लो 4 वर्षमा 38 क्विन्टल सुन तस्करी भएको तथ्य फेला। सेटिङ मिलाउन प्रहरीलाई 2,20,00,000 रुपियाँ दिएको प्रमाण भेटियो।
र आइपिएलमा आज पन्जाब र मुम्बई भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सरकारले यातायात क्षेत्रमा आलोपालो सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले सुर्खेतमा पनि लामो दूरीका लागि सञ्चालन हुने बस हिजोदेखि नै बन्द गराएका छन्। सरकारले सिन्डिकेट हटाउने निर्णय गरेसँगै आन्दोलनमा रहेका सुर्खेतका केही यातायात व्यवसायीहरूले सुर्खेतबाट विराटनगर, पोखरा, जुम्ला र काठमाडौँ छुट्ने बसहरू हिजैदेखि बन्द भएको जनाएका छन्। सुर्खेतका 7 यातायात व्यवसाय सङ्घले विज्ञप्ति जारी गर्दै सबै व्यवसायीलाई आजबाट नै बस सेवा बन्द गरी आन्दोलन गर्ने जनाएका छन्।
कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन 87 दिन चलेको छ। पहिलो अधिवेशनको क्रममा 87 दिनको अवधिमा 26 घन्टा 43 मिनट कर्णाली प्रदेशसभाको बैठक सञ्चालन भएको छ। कर्णाली प्रदेशसभाको 22 बैठकमा 87 दिनमा 26 घन्टा 43 मिनट सञ्चालन भएको सभा भएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयले हिजो सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर हालसम्म सभाले गरेको निर्णयहरू सार्वजनिक गरेको हो। कर्णाली प्रदेशसभाको गत माघ 21 गते पहिलो अधिवेशनको पहिलो बैठक बसेको थियो भने 22 तथा अन्तिम बैठक वैशाख 18 गते बसेर पहिलो अधिवेशन अन्त्य भएको कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभएको थियो। 87 दिन चलेको बैठकमा प्रदेशसभा बैठकमा विभिन्न महत्त्वपूर्ण निर्णय समेत भएका छन्। सभामुख शाहीले कर्णाली प्रदेश सरकारले संसदमा विभिन्न 4 विधेयक दर्ता गराएको जानकारी गराउनुभयो। उहाँले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्ध बनेको विधेयक 2075 मस्यौदा, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी विधेयक 2075 मस्यौदा, संस्था नियम गर्ने सम्बन्धी विधेयक 2075 मस्यौदा र कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताको सेवा सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको सभामुख शाहीले जानकारी दिनुभयो। पहिलो अधिवेशनको क्रममा दर्ता गरिएका सबै विधेयकहरू दोस्रो अधिवेशनको टेबल हुने शाहीले बताउनुभयो। कार्यक्रममा सभामुख राजबहादुर शाहीले सभा सञ्चालनमा सञ्चारकर्मीले गरेको सहयोगका लागि धन्यवाद समेत दिनुभएको छ। सभामुख शाहीले संसदका लागि उपयुक्त सभा हल नहुँदा भएका कमी कमजोरीबाट पाठ सिक्दै स्थायी प्रदेश तथा सभा भवनको व्यवस्थित गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ।
बजाङमा खहरी खोलाले जीप बगाउँदा 3 ज्यान गएको छ। ज्यान जानेहरूमा जीप चालक कञ्चनपुर दोधारा चाँदनीका 28 रमेश चन्द, खतर छान्ना गाउँपालिका 2 लामा तोलाका 32 ओमराज वन र केदार सिउ गाउँपालिका 1 चौरालाका 28 असु ओड रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको C1J820 जीप जयपृथ्वी नगरपालिका साथ सुबुडामा जीपलाई बगाउँदा उनीहरूको ज्यान गएको हो। परेको पानीसँगै खोलामा बाढी आएपछि सडकमा गुड्दै गरेको जीपलाई बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जीप दुर्घटना भएको कसैले पनि थाहा नपाएको र बिहान सुबेडामा स्थानीय बासिन्दाले खोलाले बगाएको पाइप खोज्ने क्रममा खोलाले जीव बगाएको देखेपछि जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए।
सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि दुई दिनसम्म नागरिक सम्मेलन हुने भएको छ। गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेशले पहिलो पटक गर्न लागेको सम्मेलनमा 10 जिल्लाका झन्डै 150 बढीको सहभागिता रहने आयोजकले जनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा प्रदेशको विकासका निम्ति नागरिक तथा गैर सरकारी निकायको भूमिकाको बारेमा वृहत छलफल हुने गैर सरकारी संस्था महासंघ कर्णाली प्रदेशका संयोजक डिल्लु घिमिरेले जानकारी दिनुभयो। प्रदेशलाई समृद्ध दिशामा अगाडि बढाउनु सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य रामप्रसाद खनालले बताउनुभयो। नागरिक समाजको भूमिका र प्रदेशको विकासका लागि व्यापक संवाद र छलफल तथा योजना निर्माण गर्न आवश्यक महसुस गरी यो कर्णाली प्रदेशमा नागरिक सम्मेलनको आयोजना गर्न लागि उहाँले बताउनु भएको छ।
नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा एचआईभी संक्रमितहरूको रगत जाँच गर्ने मेसिनको अभाव भएको छ। भाइरल लोड भनिने यो मेसिन नहुँदा बिरामीको रगत जाँचका लागि काठमाडौँ पठाउनु पर्ने बाध्यता भएको हो। संक्रमित भएको पुष्टिपछि नियमित औषधि लिइरहेका संक्रमितको अवस्था सुधार भए नभएको बारे पनि थाहा पाउन तीन महिनामा रगत जाँच गराउनु पर्ने हुन्छ। अस्पतालका एचआईभी ओएसिस्ट फोकल पर्सन डाक्टर सङ्केत रिसालले मेसिन नहुँदा पुराना संक्रमितमा रोगको संक्रमण अवस्था पत्ता लगाउन कठिन हुने गरेको बताउनु भएको छ। वैदेशिक रोजगार, असुरक्षित यौन सम्पर्क लगायतका कारणले एचआईभी संक्रमितको संख्या बढ्दै गएको छ। बाँकीमा करिब 1,500 एचआईभी संक्रमित अस्पतालको सम्पर्कमा आएकोमा अहिले 500 बढीले नियमित उपचार सेवा लिइरहेका छन्। संक्रमितहरूलाई घर परिवार समाजले गर्ने व्यवहार सकारात्मक बन्दै गएपछि एचआईभी भएकाहरू पनि खुल्ने क्रम बढेको छ।
नेपाल पत्रकार महासंघले यस वर्ष प्रेस स्वतन्त्रता सम्बन्धी 62 घटना भएको जनाएको छ। महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रतिवेदन सार्वजनिक गरेको प्रतिवेदनमा पत्रकार गिरफ्तारी 16, बेपत्ता 1, अपहरण अवरोध 6, आक्रमण 17, दुर्व्यवहार धम्की 19 र नीतिगत बन्देजका 3 घटना भएको उल्लेख गरेको छ। महासंघको तथ्याङ्कमा यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका सबैभन्दा धेरै घटना प्रदेश नम्बर 3 27 घटना भएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर 1 3 घटना भएको जनाइएको छ। यस्तै कर्णाली प्रदेशमा 4, प्रदेश नम्बर 7 प्रदेश नम्बर 2 प्रदेश नम्बर 5 र 4 घटना भएका छन्।
यसैबीच प्रेस स्वतन्त्रता दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा कलाकार र पत्रकार बीच मैत्रीपूर्ण भलिबल खेल भएको छ। पत्रकार महासंघ सुर्खेत शाखाको आयोजनामा र श्रीनाथ फिल्मसको प्रायोजनमा वीरेन्द्रनगरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो। प्रतियोगितामा कलाकारको टोलीले पत्रकारको टोलीलाई 2-0 सोझो सेटमा हराएको छ। कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजवाल, सुर्खेत शाखाका अध्यक्ष गणेश कञ्चन भारती, श्रीनाथ फिल्मसका निर्मल प्याकुरे लगायतले आफ्नो भनाई राख्नु भएको थियो।
यस्तै नेपालमा पछिल्लो समय प्रेस स्वतन्त्रताको अवस्था केही खस्किएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले देखाएको छ। रिपोर्टर्स विदआउट बोर्डसको प्रेस स्वतन्त्रता सूचाङ्कमा 2018 अनुसार नेपाल 32.6 अङ्कसहित 106 स्थानमा रहेको छ। गत वर्ष 100 स्थानमा रहेको नेपाल 6 स्थान खस्किएको प्रतिवेदनमा उल्लेख गरिएको छ। दक्षिण एसियाली मुलुकमा भारत 38 र 139 स्थानमा छन्। अफगानिस्तान 37.28 अङ्कसहित 118 स्थानमा रहेको छ। बङ्गलादेश 48.62 अङ्कसहित त्योभन्दा खराब स्थिति अर्थात् 146 स्थानमा छ भने भुटान भने नेपालभन्दा अगाडि 30.43 अङ्कसहित 94 स्थानमा रहेको छ। प्रतिवेदन अनुसार प्रेस स्वतन्त्रताको क्षेत्रमा नर्वे 7.62 अङ्कसहित पहिलो स्थानमा छ। उत्तर कोरिया अन्तिम अर्थात् 88.87 अङ्कसहित 180 स्थानमा रहेको छ। हामीसँग छिमेक सरेफेरोसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
त तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनले 18 महत्त्वपूर्ण निर्णय गर्यो। 87 दिनमा 22 पटक बैठक बस्यो। सरकारले यातायात क्षेत्रमा आलोपालो सिन्डिकेट हटाएको विरोधमा सुर्खेतमा पनि लामो दूरीका बस सञ्चालन नहुने, सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि नागरिक सम्मेलन हुँदै लगायत खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न व्यक्तिहरूको सम्पत्ति विवरण छानबिन सुरु गरेको छ। तस्करीमा संलग्न मुख्य व्यक्तिहरूको सम्पत्ति विवरण गोप्य रूपमा छानबिन भइरहेको विभागका निर्देशक विनोद लामिछानेले बताउनु भएको छ। अनुसन्धान गर्न धेरै समय लाग्ने भएकाले पनि केही ढिलाइ भने हुन सक्ने उहाँको भनाइ छ। उहाँले तस्करीमा मात्र नभई जुनसुकै अपराध गर्नेलाई पनि कानून लाग्ने बताउँदै सम्पत्ति छानबिनमा भने कानूनी प्रक्रिया, खोज तलास लगायतका काम गर्नुपर्ने भएकाले छिट्टै परिणाम भने सार्वजनिक नहुने बताउनु भएको छ। उहाँले अपराध नियन्त्रण गर्ने सरकारको योजना भएकाले सम्पत्ति विवरण छानबिन गर्न भने कुनै पनि अप्ठ्यारो नभएको बताउनु भएको छ।
यता पछिल्लो 4 वर्षमा नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलबाट गोर ए भनिने चुडामणि उप्रेतीको योजनामा 421 पटक सुन तस्करी भएको खुलेको छ। 33.5 किलो सुन प्रकरणको छानबिन गर्न गठित समितिले विभिन्न स्थानबाट बरामद गरेको रजिस्टरमा 421 पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलेको हो। समितिले 4.5 वर्षमा झन्डै 38 क्विन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको छ। समितिले बरामद गरेको रजिस्टरमा सुन ल्याउने व्यक्तिको नाम, परिणाम ल्याएको व्यक्तिको नाम र भरियाको नाम समेत उल्लेख गरेको छ। उनीहरूले सुन तस्करीका लागि तत्कालीन विमानस्थल प्रहरीको सिङ्गो सेटसँगै सेटिङ मिलाएको भेटिएको छ। गोरे समूहले प्रहरीसँग सेटिङ मिलाउन कुल 2,20,87,000 रुपियाँ प्रहरीलाई बुझाएको, लेजर समेत फेला परेको समितिले बताएको छ। प्रहरीलाई बुझाएको रकमको विस्तृत विवरण समूहले एउटा डायरीमै उल्लेख गरेको छ। गोरेले प्रहरी अधिकारीहरूलाई मामा भनेर सम्बोधन समेत गर्नुभएको थियो। तत्कालीन डिआइजी गोविन्द प्रसाद निरौलाले 3 पटक गरेर 17 लाख रुपियाँ, एसएसपी श्यामबहादुर खत्रीले 16 पटकमा 1,12,92,000 रुपियाँ दिएको पाइएको छ। यसै गरी एसपी विकास राज खनालले 2 पटक गरेर 50 लाख रुपियाँ र डिएसपी सञ्जय बहादुर राउतले 6 पटकमा 15 लाख रुपियाँ गोरेबाट लिएको प्रमाण भेटिएको छ। यस्तै प्रहरी हवलदार अमरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्गाले पैसा लिएको अभिलेखमा भेटिएको छ।
बाँकेको नरेनापुर गाउँपालिका छ जमुनीका अग्निपीडितलाई राहत वितरण गरिएको छ। हिजो भएको आगलागीमा 16 घर जलेर नष्ट भएका थिए। पीडितलाई राहत स्वरूप 50 किलो चामल, 5 किलो दाल, 1 किलो नुन र 1 लिटर तेलको साथै प्रति परिवार 2,000 रुपियाँ वितरण गरिएको नरेनापुर गाउँपालिकाका अध्यक्ष इस्तिहाक अहमद शाहले जानकारी दिनुभयो। फुसले छाएका घरहरूको सटेका र आवश्यक सावधानी नअपनाउँदा पनि गर्मी याममा नरेनापुरमा हरेक वर्ष जसो आगलागीका घटना हुने गरेका छन्। जीर्ण सडकका कारण सदरमुकाम नेपालगञ्जबाट समयमै दमकल पुग्न नसक्दा पनि क्षति बढी हुने गरेको शाहको भनाइ छ।
प्रतिनिधि सभा सदस्य सुर्खेत क्षेत्र नम्बर 2 का नवराज रावतले वर्तमान शिक्षा प्रणाली फेर्न आवश्यक रहेको बताउनु भएको छ। शिक्षा प्रणालीले वर्तमान आवश्यकतालाई सम्बोधन गर्न सक्ने जनशक्ति उत्पादन नभएको भन्दै जीवन उपयोगी शिक्षा प्रदान गर्न सक्ने शिक्षण प्रणाली आवश्यक रहेको बताउनु भएको छ। विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी नगरपालिका 5 बाबियाचोरको 30 वार्षिक उत्सव कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। युवा जनशक्ति रोजगार पाउने खालको शिक्षा नीति बनाउनु समेत उहाँले जोड दिनुभएको छ। सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण न्यून रहेकाले अङ्ग्रेजी माध्यमबाट पठन पाठन सञ्चालन गर्नतर्फ पनि विद्यालयलाई उहाँले आग्रह समेत गर्नुभएको छ।
2 बालकलाई प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट 1 जनालाई पक्राउ गरेको छ। मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका 11 का 48 वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले गौतमलाई 13 र 14 वर्षीय 2 बालकलाई मोमो बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा पक्राउ गरिएको थियो। भीमदत्त नगरको बस पार्क स्थित एक होटलमा एक रात बसेपछि अर्को दिन भारतीय नम्बरको जीपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा घटनाको रहस्य खुलेको हो। प्रहरीले दुवै बालकलाई आफन्तको जिम्मा लगाएको छ।
वीरेन्द्रनगर नगरपालिका चार भैरव स्थानमा अनुमति बिना सञ्चालित समता स्कुल बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ। अनुमति बिना सञ्चालन गरिएको भन्दै विद्यालयको विरोध भएको थियो। पटक पटक विभिन्न निकायले बन्द गर्न उजुरी दिएपछि नगरपालिकाले पटक पटक पत्रचार समेत गरेको थियो। नगरपालिकाको पत्रचारपछि पनि अटेर गरी स्कुल सञ्चालनमा ल्याउने तयारी गरिएको थियो। हिजो भने नगरपालिकाले अनुगमन टोली र स्कुल सञ्चालक बीच लिखित पत्रमा हस्ताक्षर भएपछि बन्द गर्ने सहमति भएको छ। विद्यालय सञ्चालकले नगर शिक्षा समितिको निर्णयलाई स्वीकार गर्दै अनुमति बिना सञ्चालन गरेको विद्यालय बन्द गर्न सहमति भएको जनाइएको छ। हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सिमेक्सी रेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आर्थिक वर्ष 2074-75 सञ्चालन गरिने भनिए पनि हालसम्म सुरु हुन नसकेको किशोरी आइरन चक्की वितरण कार्यक्रमलाई सञ्चालनमा ल्याउन इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूहले पहल गर्ने भएको छ। मानव अधिकार निगरानी समूह सुर्खेतको सम्पन्न त्रैमासिक बैठकले कार्यक्रमलाई सञ्चालनमा ल्याउन पहल गर्ने निर्णय गरेको हो। यस्तै बैठकले कर्णाली प्रदेश सरकारले हालै ल्याएको बजेट नीति तथा कार्यक्रममा सीमान्तकृत वर्गमुखी नभएको हुँदा यसका लागि प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको छ। समूहका अध्यक्ष नन्द भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकमा मानव अधिकार निगरानी समूहका पदाधिकारी, मानव अधिकार कर्मी, कानुन व्यवसायी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
विपन्न वर्गका किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्यले सल्यानको कपुरकोट गाउँपालिकाले 30 किसानलाई बाख्राको पाठी वितरण गरेको छ। गाउँपालिकाले कपुरकोट 3 रहेको जागृति मिश्रित बाख्रा पालन समूहका किसानहरूलाई 3,00,000 रुपियाँ बराबरको उन्नत जातको बाख्रा वितरण गरेको हो।
भेरी खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। संयुक्त राष्ट्रसङ्घले इरानको आणविक हतियार सम्बन्धी कार्यक्रमलाई निरुत्साहित गर्ने उद्देश्यले भएको अन्तर्राष्ट्रिय सम्झौताबाट पछि नहट्न अमेरिकालाई आग्रह गरेको छ। राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले सन् 2015 भएको सम्झौताको रक्षा नभई युद्धको खतरा रहेको बताउनु भएको छ। इरानले आणविक कार्यक्रम समेत पार्ने र त्यसको सट्टा इरानमाथि लागेको प्रतिबन्ध खुकुलो पार्ने सम्झौतामा उल्लेख रहेको छ। अमेरिकाले सम्झौताको चर्को आलोचना गर्दै त्यसबाट बाहिर निस्कने चेतावनी दिँदै आएको छ। अमेरिकालाई सम्झौतामा कायमै रहने नरहनेबारे निर्णय लिने समय अवधि आगामी मे 12 रहेको छ। राष्ट्रसङ्घीय महासचिव गुटरेसले इरान सम्बन्धी सम्झौता महत्त्वपूर्ण कूटनीतिक विजय भएको भन्दै यसलाई यथावत राख्नुपर्ने बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। उचित विकल्प नभएसम्म सम्झौताबाट पछि नहट्ने हट्न नमिल्ने पनि उहाँको भनाइ।
खोरीमा परि ज्यान जानेको संख्या 100 नागेको छ भने 143 घाइते भएका छन्। उत्तर प्रदेशका विभिन्न जिल्ला र राजस्थानका विभिन्न ठाउँमा भएको हावाहुरीसहितको धुलोको कारण 109 बढीको ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। हावाहुरीबाट दर्जनौ रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरू पनि भत्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव वैशाख 22 हुने पक्का भएको छ। निर्वाचन प्रक्रिया 20 नभएको भन्दै एन्फा पदाधिकारी लगायत 8 दायर गरेको अन्तरिम आदेश जिल्ला अदालतले अस्वीकार गरेपछि चुनावको बाटो खुलेको हो। एन्फा कोषाध्यक्ष तथा काठमाडौँ जिल्ला फुटबल संघका अध्यक्ष विराट जङ सहाई लगायतले विभिन्न जिल्ला फुटबल संघका 8 पदाधिकारीले विधान सम्बद्ध चुनाव गर्न माग गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्नुभएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रमेश राज पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गर्दै विपक्षीलाई 15 दिनभित्र कारण देखाउ आदेश समेत जारी गरेको छ। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको मुद्दामा गएको वैशाख 12 गते पाटन उच्च अदालतले अन्तरिम आदेश खारेज गरिदिएपछि एन्फाको निर्वाचन समितिले वैशाख 22 गते नै केन्द्रीय चुनाव गर्ने निर्णय गरेको थियो।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ। राति 8:15 होलकर क्रिकेट स्टेडियम इन्डोरमा हुने खेलमा सर्वाधिक विजेता मुम्बई इन्डियन्स र किङ्स इलेभेन पन्जाब भिड्ने भएका छन्। मुम्बईलाई आजको खेल जित्नै पर्ने दबाव परेको छ। मुम्बई आजको खेल नजिते प्लेअफमा पुग्ने सम्भावना टर्ने भएको छ। मुम्बई 8 खेलबाट अहिलेसम्म 4 अङ्क मात्रै जोड्दै पुछारमा रहेको छ भने किङ्स इलेभेन पन्जाब 9 खेलबाट 10 अङ्क 9 खेल खेलेको पन्जाब 5 जित हात पार्दै 10 अङ्कका साथ तेस्रो स्थानमा रहेको छ। यी दुई बिचको खेल आज राति 8:15 हुने जनाइएको छ। यस्तै गै राति भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई 6 हराउँदै लिगको तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईले 20 ओभरमा 5 गुमाएर 177 रन बनाएको हो। उसका लागि कप्तान महेन्द्र सिंह धोनीले अभिजित 43 रन बनाउँदा सेन वाटर्सले 36 तथा सुरेश रैनाले 31 रन बनाउनु भयो। पहिले ब्याटिङ गरेको कोलकाताले 17.4 ओभरमा 4 गुमाएर आफ्नो लक्ष्य पुरा गरेको हो। 12 रनमा पहिलो विकेट गुमाएको कोलकाताले 40 रन हुँदा 2 खेर फालेको थियो। उसका लागि जिमा सुभोग गिङले 57 तथा कप्तान दिनेश कार्तिकले 45 रन बनाउनुभयो। जितसँगै कोलकाता 9 खेलबाट 10 अङ्क बनाएको छ भने यसअघि शीर्ष स्थानमा रहेको चेन्नई रन रेटको आधारमा हैदराबादभन्दा पछि पर्दै दोस्रो स्थानमा झरेको छ।
र नेपालगञ्जमा जारी अन्तर्व्यवसायी फुटबल प्रतियोगितामा हिजोका दुईवटै खेलको नतिजा ट्राइब्रेकरबाट छिनोफानो भएको छ। विपक्षी टिमलाई ट्राइब्रेकरमा पराजित गर्दै होटल व्यवसाय संघ बाँकी र किराना तथा खाद्य व्यवसाय संघ विजयी भएका छन्। निर्धारित समयमा होटल व्यवसाय संघबाट महदत्त कडेल एवं पुस्तक तथा स्टेसनरी व्यवसाय संघका तर्फबाट भने दिवस कुसारीले 1-1 गोल गर्दै बराबरी गरेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा होटल व्यवसाय संघ बाँकेले पुस्तक तथा स्टेसनरी व्यवसायलाई 2-1 गोल अन्तरले पाखा लगाएको थियो। त्यस्तै हिजो भएको दोस्रो खेलमा भने किराना तथा खाद्य व्यवसाय संघले मदिरा व्यवसाय संघलाई 3-2 हराएको थियो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनले 18 महत्त्वपूर्ण निर्णय गर्यो। 87 22 बैठक बस्यो।
सरकारले यातायात क्षेत्रमा आलोपालो सिन्डिकेट हटाएको विरोधमा सुर्खेतमा पनि लामो दूरीका बस सञ्चालन नहुने। सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि नागरिक सम्मेलन हुँदै
33 सुन तस्करी प्रकरणका अभियुक्तसँग बयान सुरु। पछिल्लो 4 38 क्विन्टल सुन तस्करी भएको तथ्य फेला। सेटिङ मिलाउन प्रहरीलाई 2.20 करोड रुपियाँ दिएको प्रमाण भेटियो।
र आइपिएलमा आज पन्जाब र मुम्बई भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मीसहित डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।